एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै।
एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ।
आज एउटा पुकार गरिरहेछु, म आज एउटा पुकार गरिरहेछु, मेरो देश कोही बचाइदेऊ गुहार गरिरहेछु, म आज एउटा पुकार गरिरहेछु, मेरो देश कोही बचाइदेऊ गुहार गरिरहेछु। इतिहास खिल झैँ बिझेर बसेको छ, इतिहास खिल झैँ बिझेर बसेको छ, म आज एउटा पुकार गरिरहेछु, मेरो देश कोही बचाइदेऊ गुहार गरिरहेछु। इतिहास खिल झैँ बिझेर बसेको छ, मिल्छ कि मिल्दैन भूल सुधार गरिरहेछु, म आज एउटा पुकार गरिरहेछु, मेरो देश कोही बचाइदेऊ गुहार गरिरहेछु।
मेरो देश डुब्ने लाग्यो किनार लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ, मेरो देश डुब्ने लाग्यो किनार लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ।
केही ढुकढुकी छ भाके मर्न त्यसै नदेऊ, मर्न त्यसै नदेऊ,
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ।
विरोधा म तिम्रो देशभक्त, मलाई लाग्दैछ यति बेला मेरो देश आगोको भुङ्ग्रोमा फिर्सरेसरी छटपटाइरहेको छ, छटपटाइरहेको छ भने के भनौँ, इन्तु न चिन्तु भएको छ। देशको माया कस्तो हुन्छ भन्ने कुरा मजदुरीका लागि विदेश जान झोला बोकेर एयरपोर्ट छिरेकाहरूलाई राम्ररी थाहा हुन्छ भन्थे, तर अचेल स्वदेशमै बसेर पनि म देशको माया लागेको अनुभूति गरिरहेछु। हरेक कुरालाई सकारात्मक नजरले हेर्नुपर्छ भन्ने योगी विकासानन्दका तर्कहरू पनि मिथ्या लाग्दैछन् मलाई। म भन्दिनँ यो सतीले सरापेको देश हो, म त भन्छु कस्तुरीले झैँ आफ्नै नाभिको सुगन्ध पनि पत्ता नलगाएर डाँडा डाँडा भौतारिणीहरूको झुण्ड झुण्ड मिलेर बनेको देश हो यो। विरोधा अचेलमा हाम्रो गाउँमा पनि थुप्रै रेडियोहरू टिप्छन् भन्ने सुनेथे, त्यसैले पनि विश्वास गरेको छु। हिजो आज यो काठमाडौँ सहरलाई केन्द्रबिन्दु बनाएर भए गरेका राजनीतिक घटनाक्रमसँग तिमी पनि परिचित छौ होला। बिहान दलहरू बीचमा आज सहमति हुने सम्भावना भन्ने खबर सुन्छौ होला, अनि साँझ आजको बैठक पनि बिना निष्कर्ष टुङ्गियो भन्ने खबर सुनिदिन्छौ होला। घाँस दाउरा मेलापात्र बनिबुतोसँग मात्रै अभ्यस्त भएकी तिमीले खै बुझ्छौ कि बुझ्दैनौ यस्ता कुरा, तर तिम्रो देशभक्त भने यस्तै पट्टार लाग्दा समाचारहरूसँग दिनहुँ जम्का भेट गरिरहेछ। साइली बजेको बारीको पिँडारूले भन्दा पनि बढी कोक्याउँछन् यस्ता समाचारहरूले। हामीले नयाँ संविधान बनाउन भनेर गाउँ गाउँबाट पठाएकाहरूले काम फत्तै गर्न सकेनन्, अहिले फेरि अर्को चुनाव गरेर संविधान बनाउने भन्दैछन्। थाहा छ विरता, यो संविधान बनाउने भन्ने कुरा त हाम्रो हजुरबुवाहरूको पालादेखि नै चलेको रहेछ नि। बैदार बाजुले भन्नुभएको 2007 सालदेखि नै हो रे संविधान सभाबाट नयाँ संविधान बनाउने भन्ने कुरा चलेको, तर खै अहिले हाम्रो पालामा आइसक्दा पनि बन्न सकेको होइन। गोडा तीन बिसन हाँकिसकेछ यो हल्ला चलेको पनि। इतिहास त्यस्तो सहृदय शिक्षक पनि होइन जसले गल्ती गर्ने विद्यार्थीलाई पनि मायाले पढाउँछ। इतिहास त त्यस्तो कठोर शिक्षक हो जसले विगतबाट पाठ नसक्ने विद्यार्थीलाई सजाय मात्रै दिन्छ। त्यसैले पनि सोच्दैछु संविधान लेख्ने काम अब पनि पुरा गर्न सकेनन् भने इतिहासले वर्तमान राजनीतिक नेतृत्वलाई कति कठोर सजाय दिने हुन् भनेर। आफै मात्र बन्ने सबैको स्वभाव छ, देश बनाउने एउटा मान्छेको अभाव छ। आफू मात्र बनु सबैको स्वभाव छ, देश बनाउने एउटा मान्छेको अभाव छ। नेताहरूबाट आशा हराएपछि जनतामा निराशाको औधी प्रभाव छ। आफू मात्र बनु सबैको स्वभाव छ, देश बनाउने एउटा मान्छेको अभाव छ।
आँखा भरि लुकाउने हो, जति आए उस्तै आए आफ्नै दुनु सोझौरे। आएन कोही यो देशलाई, आँखा भरि लुकाउने हो, जति आए उस्तै आए आफ्नै दुनु सोझौरे।
अरू भोका प्यासे मर्दा आफू अझै रमाउने, नेपालीको पीडाले आँसु कति नझर्ने, आँसु कति नझर्ने।
मेरो देश डुब्नै लाग्यो, किनारे लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ।
विरता, चीनमा माओ त्सेतुङ र चाङ काइसेक जस्ता प्रतिद्वन्दीहरूले पनि स्वाझ रूपमा उभिन सक्ने धरातलका लागि राष्ट्रिय सहमतिको न्यूनतम बिन्दु खोजेर जापानी सैन्यवादको प्रतिरोध गरी चीनलाई जोगाएका थिए। अमेरिकी आक्रमणको विरुद्धमा कम्युचियाली राजा नरोदम सिम्हानुक र खमेरुज कम्युनिस्टहरूबीचको समान र राष्ट्रिय अवधारणाले कम्प्युचियालाई जोगाएको थियो। भारतमा मोहनदास करमचन्द गान्धी र सुभाष चन्द्र बोस तथा द्वितीय विश्वयुद्धका दौरानमा स्टालिन, चर्चिल र रुजवेल्ट जस्ता विपरीत धर्मी तत्त्वहरूका बीचमा समेत साझा जमिन खोज्न सम्भव भएको थियो र नाजी तथा फासीवादी शक्ति पराजित भएको थियो। तर नेपालको राजनीतिक विकास प्रक्रिया सुरुदेखि नै यसभन्दा बेग्लै प्रक्रियाबाट विकास भएको छ। प्रत्येक विषयमा निरपेक्ष नकार र सकारको लक्ष्मण रेखा कोरेर एकले अर्कोको सकारात्मक योगदानलाई पनि नकारात्मक देखाउने प्रवृत्ति यहाँको राजनीतिको विशेषता बनेको छ। राजनीति शास्त्रको एउटा विद्यार्थी भएको नाताले पनि आफूले जानेका यी सब बताइरहेको छु म तिमीलाई। आफ्नै अनुकूलमा गाउँलेहरूले बुझ्ने भाषामा बुझाइदिनु। समग्रमा एउटा सहमतिको बिन्दुको अभाव छ देशमा, जसका कारण पनि देश एउटा भड्खलोतिर लाग्दैछ, यही भनेर सुनाइदिनु। दिनहुँ देशका युवा शक्तिहरू विदेश पलायन भइरहेका छन्। आफूलाई चाहिने धेरै सामानहरू विदेशबाटै ल्याउनु परिरहेको छ। अझ समग्रमा हाम्रो देश नै अरूको देशमाथि निर्भर हुँदैछ, यसो भनेर सुनाइदिनु। हामीले गाउँमै उत्पादन गरेका कृषि उपजहरूले राम्रो बजार पाइरहेका छैनन्, तर विदेशबाट आयात गरिने त्यस्ता मिसावट भएका वस्तुहरू नै प्रयोग गर्न बाध्य छौँ रे हामी नेपाली, यो पनि सुनाइदिनु। अनि दिनहुँ हुने मूल्य वृद्धिले गर्दा दैनिकी पनि निकै कष्टकर बन्दैछ नेपालीको, यसो भनिदिनु। विदेशीले दिएका ती ऋणहरू जन्मने बित्तिकै थाप्लोमा बोकेर जन्मिन्छन् रे नेपाली, यसो पनि सुनाइदिनु सबै गाउँलेहरूलाई। विशाल रुसको एकीकरण गर्ने पिटर महानको योगदानलाई अवमूल्यन गरेको भए लेलिनको बोल्सेविक क्रान्तिको कुनै औचित्य रहने थिएन। त्यसैले लेलिनले रुसका एकीकरणकर्ताका रूपमा पिटर महानको बारम्बार प्रशंसा गरेका छन्। स्मरण रहोस्, अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कन दास प्रथाका समर्थक थिए। तर दासप्रथाको समर्थन र विरोधका दौरान अमेरिका विभाजित भएपछि टुक्रिएको देशलाई एकीकृत गर्नका लागि लिङ्कनले दासप्रथाको उन्मूलनको घोषणा गरे। यही योगदानका कारण त्यहाँ उनका लागि सम्मानित स्थान बनेको हो। हामी यस्तै सम्मानित स्थान राखेर त्यो स्थानमा विराजमान गराउन चाहन्छौँ त्यस्तो व्यक्तिलाई जसले डुब्नै लागेको यो देश बचाइदियोस्। र पनि यी यस्ता किसिमका व्यक्तित्वहरूको अभाव भइरहेको छ भन्ने कुरा गाउँभरि सुनाइदिनु। केही प्रक्रियाहरू अगाडि बढ्छन्, बिचमै तुहिन्छन्, जसले गर्दाखेरि पनि सङ्क्रमणकालीन अवस्था भन्नेहरूले एउटा उम्किने बहाना पाएका छन् भन्ने कुराहरू सुनाइदिनु। नेपालको शान राख्ने खुकुरी हराए जस्तो, वीर गोर्खाली भन्ने चुरी फोरी हराए जस्तो, नेपालको शान राख्ने खुकुरी हराए जस्तो, वीर गोर्खाली भन्ने चुरी फोरी हराए जस्तो, खै मेरो देशमा के भइरहेछ यस्तो, को शत्रु को मित्र दूरी हराए जस्तो, नेपालको शान राख्ने खुकुरी हराए जस्तो, वीर गोर्खाली भन्ने चुरी फोरी हराए जस्तो।
एउटा थियो खुकुरी नेपालको शान राख्ने हो, के थाहा बरसिएर छुटाउँछ शिर आफ्नै। एउटा थियो खुकुरी नेपालको शान राख्ने हो, के
उज्यालो कतै छैन, आँसो छैन कहीँ, अशान्ति नै देख्छु रोदन जही तही, रोदन जही तही।
मेरो देश डुब्ने लाग्यो किनारे लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ। छन् यस्तो मान्छे जसले यो देश जोगाउला, विध्वंस क्रान्ति साथ शान्तिको ब्युरो खुल्ला,
जसले हिमाल तराई पहाड सबै एउटै देख्ला, नेपाल शिरमा राखी शान्तिको गीत गाउला।
मेरो देश डुब्ने लाग्यो
कि लगाइदेऊ किनारा कि पार लगाइदेऊ, स्वाभिमान बाँचिरहने आकार लगाइदेऊ, जनता सुसूचित गर्ने पत्रकार बन्धु, देश डुब्नै लाग्यो भन्ने समाचार लगाइदेऊ। सिआइएनमा सोमबार बिबिसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ, हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। तपाईँले 45 मिनट समय खर्चिन योग्य सम्झिनु भएको एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन। मुक्तक लेख्न जान्नु भएको तपाईँ, आज लेख्न सिक्ने इच्छा लिएर बसिरहनु भएको तपाईँ, अनि सदाझैँ आज पनि अघि नैदेखि कार्यक्रम सुनेर बसिरहनु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। धेरै पटक तपाईँ केहीलाई तपाईँको मुक्तक नियममा भएन भनिरहँदा आज भने कसरी हो त मुक्तक लेख्ने भन्ने कुरा सिकाउन आइपुगेँ सारथी उषा केसीसँगै। आज भने मुक्तक लेख्न सिकाउन आछु, जे जे गरे पनि आखिर बहकाउन आछु। सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मन तपाईँ देशभरिका 65 रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। विभिन्न ब्लगहरू मार्फत तपाईँले भोलि सुन्न सक्नुहुन्छ, त्यस्तै रेडियोहरूको अनलाइन र www.cin.org.np तपाईँ यतिखेर विदेशमा पनि सुनिरहनु भएको होला। आज सुरुवात नै भन्छु, आजको श्रृङ्खलामा तपाईँको फोन भने समावेश हुने छैनन्, तसर्थ तपाईँले फोन लगाउने प्रयास नगर्नुहोला, दुःख नगर्नुहोला प्रयास भन्दा पनि। आज म तपाईँलाई मुक्तक लेख्न सिकाउनेछु, केही यसका सुरुवाती कुराहरू गर्नेछु, अनि तपाईँलाई मुक्तकका धेरै कुराहरू भन्नुभन्दा पनि यतिसम्म भयो भने चाहिँ तपाईँले लेख्नुभएको मुक्तक नियमको भाँडोभित्र अट्न सफल हुन्छ, नियममा हुन्छ भनेर सिकाउँछु तपाईँलाई, आधारभूत कुराहरू मात्र सिकाउँछु। र मलाई लाग्छ ती आधारभूत कुराहरू पनि यो तपाईँको लागि उपयुक्त हुनेछन्, मनज्ञ हुनेछन्, जो भर्खर लेख्न सिक्दै हुनुहुन्छ। अलि अगाडिदेखि नै लेखिरहनु भएको तपाईँलाई त आज मैले दिने कुराहरू त्यति धेरै उपयोगी पनि नहोला कि यो त हामीले प्रयोग गरिरहेकै कुरा हौँ पनि भन्नुहुन्छ होला तपाईँ। तर आज विशेष गरी म नयाँ साथीहरूलाई जसले मुक्तक लेख्न खोजिरहनु भएको छ र पनि नियमको बारेमा जानकार हुनुहुन्न उहाँहरूलाई यसरी हो मुक्तक लेख्ने भनेर चाहिँ आज म तपाईँलाई मुक्तक सुनाउँदै यो यस्तो हो भन्दै राम्रैसँग सिकाउँछु। त्यसैले पनि सम्भव भएसम्म चाहिँ छेउमा कावि कलम लिएर बस्नुहोला। मैले अघिल्लो श्रृङ्खलादेखि नै तपाईँलाई भनेको थिएँ अर्को श्रृङ्खलामा तपाईँलाई मुक्तक लेख्न सिकाउँछु भनेर। त्यसैले पनि कति साथीहरू त कावि कलम लिएर बस्नुभएको होला। यदि छैन भने पनि केही कुराहरू तपाईँले टिप्न सक्नुहुन्छ, त्यसैले पनि सँगै रहनुहोला। आज म केही मुक्तकहरू भने वाचन गर्नेछु मलाई फेसबुकमा प्राप्त भएका मुक्तकहरू, तर सबै साथीहरूको वाचन गर्न भने भ्याउँदिनँ। 124 साथीहरूले सहभागिता जनाउनु भएको थियो, 126 अब म सबै चाहिँ म भ्याउँदिनँ। तर आज मेरो प्रमुख उद्देश्य चाहिँ तपाईँलाई मुक्तक लेख्न सिकाउँ, सामान्य कुराहरू भए पनि हो सिकाउँ भन्ने हो। त्यसरी पनि अब यतातर्फ नै लाग्छु म, धेरै यो गन्थन मन्थन गर्दिनँ, जति गाँठो बाटो बनाए पनि डोरी एउटै भने जस्तो। म तपाईँलाई केही मुक्तकका इतिहास यसको सुरुवाती कुराहरूबाट अगाडि बढाउँछु र म सम्झन चाहन्छु यतिखेर आज दिउँसो मात्र मैले मुक्तकका अध्येता डाक्टर मुरारी शर्मा बुटोलका हुनुहुन्छ उहाँसँग फोन गरेर पनि यो कुरामा केही कुराकानीहरू गरेको थिएँ, तब सहयोग उहाँबाट पनि लिएको थिएँ। मुक्तकमै विद्यावारिधि गर्नुभएको छ उहाँले, डाक्टर मुरारी शर्मा निकै फरासिलो मान्छे, निकै खुलस्त भएर सबै कुराहरू मलाई भनिदिनु भएको थियो। उहाँले भन्नुभएका केही कुराहरू पनि आज मैले यहाँ तपाईँलाई सुनाउनु पाएको छु। त्यसरी कार्यक्रमको सुरुवातमै डाक्टर मुरारी शर्माज्यूलाई म धन्यवाद दिन चाहन्छु र तपाईँलाई केही मुक्तका सुरुवाती कुराहरू पछि म मुक्तको बारेमा भन्छु। मुक्तक भन्ने बित्तिकै यो तपाईँलाई लाग्ला कि सुरुवात कसरी भयो भनेर, संस्कृत साहित्यबाट मुक्तकको सुरुवात भएको हो। संस्कृत साहित्यबाट मुक्तक भन्ने शब्दको अर्थ हुन्छ, त्यो यसको अर्थ यस्तो खालको श्लोक भन्ने हुन्छ जो आफैमा मुक्त छ, अर्थात् प्रसङ्ग निरपेक्ष हुन्छ। त्यो बुझाउन अरू केही सन्दर्भ ल्याउनै पर्दैन, आवश्यक नै पर्दैन। मुक्तक भन्ने बित्तिकै त्यो आफैमा मुक्त छ, स्वतन्त्र छ, त्यो त्यसले दिने अर्थ बुझाउन अगाडि या पछाडि केही भन्नै पर्दैन, अरू प्रसङ्गहरू जोड्नै पर्दैन भन्ने अर्थ लगाउँछ। अर्थात् पूर्वापर प्रसङ्गबाट मुक्त पनि भनिन्छ, पूर्वापर प्रसङ्गबाट मुक्त, अगाडि पछाडि केही अरू प्रसङ्गहरू जोड्नै पर्दैन मुक्तक भन्ने बित्तिकै। त्यसैले सबै कुराहरू बोकेको हुन्छ, सबै कुराहरू बोलेको हुन्छ, अगाडिबाट पनि पछाडिबाट पनि मुक्त हुने भएकोले नै मुक्तक भनिएको हो। जस्तै तपाईँलाई एउटा मेरो आफ्नै मुक्तक सुनाउँछु। धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीहरूको ताती मुखमा सबैको राम राम हुनेछ। धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीहरूको ताती मुखमा सबैको राम राम हुनेछ। शनाखत भएपछि पोस्टमार्टम नै गर्लान्, नियालेर हेर्नु मुटुमा तिम्रै नाम हुनेछ। धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीहरूको ताती मुखमा सबैको राम राम हुनेछ। यति भनिसकेपछि यसले अगाडिको प्रसङ्ग या पछाडिको प्रसङ्ग अरू केही पनि खोजेन, आफैमा मुक्त रहन सक्यो, तसर्थ मुक्तक रहिदियो। त्यसैले मैले यो सिलसिलामा लेखेको यो प्रसङ्गमा यसले यसो भन्न खोजेको हो भनेर अरू व्याख्याहरू गरिरहनु नपर्ने, त्यसैले नै मुक्तक भनिएको हो। जस्तै अर्को एउटा मुक्तक म तपाईँलाई सुनाउँछु। म रातो गुलाब झैँ सर्वत्र भएछु, म रातो गुलाब झैँ सर्वत्र भएछु, बसेछु मनमा यत्र तत्र भएछु। म रातो गुलाब झैँ सर्वत्र भएछु, बसेछु मनमा यत्र तत्र भएछु। सिउरिन्छु भनेरै लिएकी थियौ, सुँघेर फालिदियौ अलपत्र भएछु। म रातो गुलाब झैँ सर्वत्र भएछु, बसेछु मनमा यत्र तत्र भएछु। मैले अघि भन्न खोजेको कुराहरू यो दुईवटा मुक्तकबाट तपाईँले बुझ्नुभयो होला, मैले त्यो बुझेँ। मुक्त भने बित्तिकै आफैमा मुक्त, यसले अगाडि या पछाडि कुनै प्रसङ्गहरू बताउन या भनिरहनु आवश्यक नपर्ने, यति कुरा बुझ्नुभयो तपाईँले। अब अलिकति अगाडिको कुरा बताउँछु। मुक्तक फारसी उर्दू हुँदै हिन्दीमा आयो र नेपाली लेखकहरू त्यसबाट प्रभावित भएर नेपालमा पनि मुक्तकलाई भित्र्याए। नेपालमा विक्रम सम्वत 1834 लेखिएको मानिने शक्ति बल्लभ अर्ज्यालको तनहुँ भगुण्डो शीर्षकको दुईवटा मुक्तक पाइएको छ। नेपाली मुक्तको इतिहास खोज्दै जाँदाखेरि यहाँ गएर चाहिँ टुङ्गिन्छ भनौँ, अहिलेसम्म यो भन्दा टाढासम्म पुग्न सकेको छैन। विक्रमसम्वत 1834 लेखिएको मानिने हो त्यसलाई पनि, शक्ति बल्लभ अर्ज्यालले लेख्नुभएको तनहुँ भगुण्डो शीर्षकको दुईवटा मुक्तक पाइएको छ। अहिलेसम्म त्यसैलाई नेपालको पहिलो मुक्तक पनि मानिन्छ। अनि विक्रमसम्वत 2010 भीमदर्शन रोकाले नेपालीमा रुबाई शैलीको मुक्तक भित्र्याए। यो मैले मुक्तक भनिरहँदाखेरि जुन बहकिने मनमा हामीले मुक्तक भनिरहेका छौँ, यो मुक्तकको विभिन्न शैलीमध्येको एउटा शैली मात्र हो है रुबाई शैली चाहिँ। यस्ता विभिन्न शैलीहरू, अरू थुप्रै शैलीहरू हुन्छन्, तर बढी लोकप्रिय शैली चाहिँ रुबाई शैली हो। मैले आज तपाईँहरूलाई सिकाउने भनेको नि रुबाई शैली हो, RUBAI रुबाई शैली। यो रुबाई शैली अलि लोकप्रिय पनि भइरहेको छ र युवा जमातले बढी रुचाइरहेका पनि छन् रुबाई शैलीलाई चाहिँ। अरू शैलीहरू अलि त्यति हुन त सबको आफआफ्नो उत्तिकै महत्त्व, र पनि झट्ट सुन्दा अलि त्यति मिठास, बढी मिठास चाहिँ रुबाई शैलीमा। त्यसैले पनि रुबाई शैली बढी लोकप्रिय छ। विक्रमसम्वत 2010 भीमदर्शन रोकाले नेपालीमा यो रुबाई शैलीको मुक्तक चाहिँ भित्र्याएका थिए। रुबाई शैलीको चाहिँ जग उनले बसालेका भन्न सकिन्छौँ। यसो गरी भीमदर्शनपछि क्रमशः टेक बहादुर नवीन जस्ता लेखकहरूले त्यो शैलीलाई फैलाउने काम गरे, रुबाई शैलीमा नै आफ्ना मुक्तकहरू लेख्न थाले। अनि 2016 टेकबहादुर नवीनले चोइटा भन्ने नाम गरेको मुक्तक सङ्ग्रह निकालेका थिए। प्रकाशित यो मुक्तक सङ्ग्रह यही पहिलो हो मुक्तक सङ्ग्रह प्रकाशित भएको चाहिँ, अरू प्रकाशित भएका थिएनन्, खोज्दै जाँदाखेरि भेटिएका हुन्। जस्तै अघि शक्ति बल्लभ अर्ज्यालको तनहुँ भकुण्ड शीर्षकको दुईवटा मुक्तक पाइयो भनेको छ, यिनीहरू प्रकाशित चाहिँ होइनन्। तर 2016 टेक बहादुर नवीनले चोइटा भन्ने नाम गरेको जुन सङ्ग्रह निकाले, प्रकाशित मुक्तक सङ्ग्रह चाहिँ यही पहिलो हो। अनि अर्को एउटा रोचक लाग्ने कुरो चाहिँ के छ भने, झन् पहिले नेपालमा मुक्तक लेखेर पनि मुक्तक भन्दैनथे लेखकहरू, मुक्तक लेख्थे तर पनि मुक्तक भन्दैनथे उनीहरू। अहिले खोज्दै जाँदाखेरि चाहिँ तिनीहरू मुक्तक थिए भनेर अहिले प्रमाणित भएका हुन्, तर उनीहरू त्यतिखेर मुक्तक भन्दैनथे यसलाई। तपाईँलाई लाग्ला के भन्थे त मुक्तक लेखेर भन्ने हो, त्यतिखेर मात्र छोटा कविता या टुक्रे कविता यस्तै भन्थे लेखकहरूले, मुक्तक भनेर नै लेख्दैनथे। महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि अलि फरक खालको कविता भन्थे, यो भित्राइएको मुक्तकलाई देखेर अलि फरक खालको कविता भित्राए नेपाली साहित्यमा उहाँहरूले भित्राउनु भयो भन्नुहुन्थ्यो उहाँले पनि। विक्रमसम्म 2020 कृष्णप्रसाद पराजुरीले उजेली भन्ने पत्रिकामा तीन मुक्तक भनेर छापे, त्यहाँ तीनवटा मुक्तक थियो। मुक्तक नै भनेर प्रकाशित भएको मुक्तक भने यिनीहरू तीनवटा मात्रै हुन्। योभन्दा अगाडि कतै छोटा कविता, कतै टुक्रे कविता भनेर प्रकाशित हुन्थ्यो, मुक्तक नै भनेर निस्किएको चाहिँ उजेली भन्ने पत्रिकामा कृष्णप्रसाद पराजुरीले विक्रमसम्वत 2020 निकाल्नु भएको हो तीन मुक्तक भनेर। त्यहाँ तीनवटा मुक्तक थिए, यो नै पहिलो प्रकाशित मुक्तक भनेर हामी लिन्छौँ। अब मैले तपाईँहरूलाई मुख्य कुरामा यहाँनिर लिएर आएँ, अहिलेसम्म चाहिँ एक किसिमको वार्मअप भन्छ नि त्यो गराएँ कि तपाईँलाई एउटा इतिहास बताएँ, सुरुवाती कुराहरू। अब बहकिने मनले अँगालेको यो रुबाई शैलीको मुक्तकको बारेमा म तपाईँलाई केही जानकारी, अब विशेष गरी चाहिँ यहीँ म धेरै बेर चाहिँ अड्किने ठाउँ चाहिँ यही हो। हामीले रुबाई शैलीलाई नै किन पछ्यायौँ भने, यो सुन्दा मिठो पनि लाग्छ, यसमा चारवटा पङ्क्तिहरू हुन्छन्, तपाईँले चार लाइन भनेर बुझ्नुहुन्छ हो, यो चार लाइनमा यो चारवटा पङ्क्तिमा धेरै कुरा दिन सकिन्छ, आफैमा मुक्त हुन्छ यो, अरू केही प्रसङ्ग पनि ल्याउनु परेन, र सुन्दाखेरि मिठास लाग्छ, र युवा जमातले अलि बढी नै रुचाएको चाहिँ रुबाई शैली नै हो। नेपालमा लोकप्रिय छ यो शैली, त्यसैले पनि बहकिने मनले रुबाई शैलीलाई नै अझ बढी प्रचार प्रसार गरौँ, अझ बढी अगाडि बढाउँ भन्ने हेतुले हामीले रुबाई शैलीलाई अँगालेका हौँ। विभिन्न शैलीका मुक्तक छन् भनेर त मैले अघि नै भने, तर तीमध्ये रुबाई शैली चाहिँ लोकप्रिय हो। अब यो रुबाई शैली चाहिँ के हो, कसरी लेख्ने भन्ने पनि तपाईँहरूलाई लाग्ला। मैले कतिपय पटक तपाईँहरूलाई जो फोनमा आउनुहुन्छ, तपाईँको मुक्तक चाहिँ भएन है भनिदिन्छु, त्यो भनेको मैले रुबाई शैलीको मुक्तकमा तपाईँको भएन भनेको हो। अब त्यो रुबाई शैली भनेको चार पङ्क्तिको हुन्छ रुबाई शैलीको मुक्तक। अघि पनि मैले भने चार पङ्क्ति भन्नाले तपाईँले चार लाइन भनेर पनि बुझ्न, तपाईँले नि त्यसो गरी पनि बुझ्न सक्नुहुन्छ। अनि त्यो चार पङ्क्तिमा पहिलो, दोस्रो र चौथो पङ्क्तिमा याद गर्नुहोस्, पहिलो, दोस्रो, त्यसपछि चौथो, तेस्रो होइन, त्यसपछि चौथो पङ्क्तिमा चाहिँ अन्त्यानुप्रास मिलेको हुन्छ। अन्त्यानुप्रास भनेको अन्त्यमा आउने शब्दको अनुप्रास, त्यो मिठास चाहिँ एउटै जस्तो सुनिने त्यो अनुप्रास मिलेको हुन्छ। तर तेस्रो पङ्क्तिमा भने त्यो मिलेको हुँदैन, तेस्रो पङ्क्तिमा नमिलेको, तर पहिलो र दोस्रो र चौथोमा चाहिँ त्यो मिलेको हुन्छ। जस्तै तपाईँलाई म एउटा यसभन्दा अघिल्लो श्रृङ्खलामा मैले वाचन गरेको एउटा मुक्तक म तपाईँलाई सुनाउँछु, तपाईँ याद गर्नुहोस् है। पहिलो दोस्रोमा मिल्छ, त्यसपछि चौथोमा मिल्छ, तेस्रोमा मिल्दैन। मलाई कहिलेकाहीँ आतेस लागेर आउँछ जीवनभन्दा मृत्यु जब बेस लागेर आउँछ। यसको पहिलो पङ्क्तिमा मलाई कहिलेकाहीँ आत्यस लागेर आउँछ, आत्यस भन्ने शब्द छ, पछाडि लागेर आउँछ, यो लागेर आउँछ अरूमा नि दोहोरिने हुनाले यसलाई रदीप भनिन्छ, लागेर आउँछ। मलाई कहिलेकाहीँ आत्यस लागेर आउँछ जीवनभन्दा मृत्यु जब बेस लागेर आउँछ। अघिल्लोमा आत्यस लागेर आउँछ, पछिल्लोमा बेस लागेर आउँछ। आत्यससँग मिल्ने अनुप्रास भनेको बेस लागेर आउँछ, यो अन्त्यानुप्रास पनि भनिन्छ। मलाई कहिलेकाहीँ आत्यस लागेर आउँछ जीवनभन्दा मृत्यु जब बेस लागेर आउँछ, टाढा पुगौँ भन्छु विरक्तिन्छु एक्लै। हो, यो पङ्क्तिमा चाहिँ आत्यस र बेससँग मिल्ने अर्को शब्द अन्त्यानुप्रासमा मिल्ने त्यो शब्द आएन, त्यसैले तेस्रोमा चाहिँ त्यो अन्त्यानुप्रास मिलेको हुँदैन, पहिलो दोस्रो र चौथो पङ्क्तिमा मात्र मिलेको हुन्छ भन्न खोजेको। मलाई कहिलेकाहीँ आत्यस लागेर आउँछ जीवनभन्दा मृत्यु जब बेस लागेर आउँछ, टाढा पुगौँ भन्छु विरक्तिन्छु एक्लै, आफ्नै आँसुहरूको ठेस लागेर आउँछ। मलाई कहिलेकाहीँ आत्यस लागेर आउँछ। यहाँ पहिलो दोस्रो र चौथो पङ्क्तिमा त्यो अन्त्यानुप्रास मिल्यो, तर तेस्रोमा मिलेन। मलाई कहिलेकाहीँ आत्यस लागेर आउँछ, यसमा आत्यस आयो, जीवनभन्दा मृत्यु जब बेस लागेर आउँछ, यसमा बेस आयो, पहिलो र दोस्रो मिल्यो। त्यसरी तेस्रोमा टाढा पुगौँ भन्छु विरक्तिन्छु एक्लै, यसमा आत्यस र बेसमा मिल्ने कुनै पनि शब्द आएन। अनि चौथो पङ्क्तिमा आफ्नै आँसुहरूको ठेस लागेर आउँछ, यसमा आत्यस र बेससँग मिल्ने ठेस भन्ने शब्द आयो, पछाडि दोहोरिने लागेर आउँछलाई रदी भनिन्छ। त्यसैले यो रुबाई शैलीको मुक्तक अन्तर्गत चार पङ्क्तिमा पहिलो दोस्रो र चौथो पङ्क्तिमा अन्त्यानुप्रास मिलेको हुन्छ भने, तर तेस्रो पङ्क्ति स्वतन्त्र हुन्छ, यसमा केही पनि मिलेको हुँदैन। केही तपाईँले लिनुभयो होला, यहाँ अन्त्यमा अनुप्रास मिलेकोलाई नै हामी अन्त्यानुप्रास भन्छौँ। यो मुक्तको रुबाई शैलीको मुक्तको नियम भनेको एएबिए हो है। त्यो पहिलो पङ्क्ति ए, त्योभन्दा अर्को पङ्क्ति ए, फेरि त्यो अर्को चाहिँ बी, त्यसपछि चौथोलाई ए भनिन्छ। जस्तै अघि माथि आत्यस भन्ने आयो, त्यो ए, त्यसपछि ठेस लागेर आउँछ भन्ने आयो, त्यो ठेस भन्ने शब्द, त्यसलाई पनि ए, किनकि त्यहाँ मिल्यो सुन्दाखेरि उस्तै लाग्ने शब्द अनुप्रास मिल्यो, त्यसैले त्यसलाई ए ए भनियो। अनि तेस्रोमा त्यो मिल्ने नआएको भएर त्यसलाई बी भनियो, र चौथोमा चाहिँ मिल्ने शब्द त्यहाँनिर आएको थियो त्यसलाई चाहिँ ए भनियो। जस्तै सुरुमा आएको जस्तो आत्यस लागेर आउँछ, अनि त्यसपछि बेस लागेर आउँछ, र तेस्रोमा आएन, चौथोमा चाहिँ ठेस लागेर आउँछ, त्यो आत्यस बेस र ठेस, त्यसैले एएबिए भन्ने यो नियम हुन्छ। अब अलिकति गहिराईमा गएर कुरा गर्ने हो भने चाहिँ मुक्त कस्तो हुनुपर्छ, यो त आधारभूत नियमहरू भयो, तर मुक्त कस्तो हुनुपर्छ त भन्ने कुरा गर्ने हो भने चाहिँ यसका केही अलिकति भित्रको कुरामा तपाईँलाई गर्छु। जस्तै पहिलो पङ्क्तिले विषयवस्तुलाई अगाडि सार्छ, के हो विषयवस्तु भने अगाडि सार्छ, अनि दोस्रो पङ्क्तिले सहयोग गरेर माथि उचाल्ने काम गर्छ, त्यो विषयवस्तुलाई थप टेवा पुर्याउने काम गर्छ। तेस्रो पङ्क्तिले कौतूहलता सिर्जना गर्छ, होइन के हुने हो अब, के हो यसले भन्न खोजेको, अब के हुन्छ भन्ने त्यस्तो कौतूहलता सिर्जना गर्छ। अनि चौथो पङ्क्तिले तेस्रोको कौतूहलता मेटाउँछ र चरम आनन्दानुभूति महसुस गराउँछ मान्छेलाई त्यो सुन्दाखेरि। मैले भने पहिलो पङ्क्तिले विषयवस्तुलाई अगाडि सार्छ, दोस्रो पङ्क्तिले सहयोग गरेर माथि उचाल्ने काम गर्छ विषयवस्तुलाई सहयोग गरेर, तेस्रो पङ्क्तिले कौतूहलता सिर्जना गर्छ अब के हुन्छ भनेर, अनि चौथो पङ्क्तिले तेस्रोको कौतूहलता मेटाउँछ अर्थात् चरम आनन्दानुभूति दिन्छ। जस्तै डाक्टर मुरारी शर्माकै मुक्त यहाँनिर म अगाडि सार्छु। मुरी थन्काए भन्थे पाथी रहेछ, यहाँ विषय उठान भयो। मुरी थन्काए भन्थे पाथी रहेछ, तल खोजिरहेँ बेमान त माथि रहेछ। यो पहिलो पङ्क्तिले उठाएको विषयवस्तुलाई सहयोग गरेर थप माथि उचाल्ने काम गरे दोस्रोले। मुरी थन्काए भन्थे पाथी रहेछ, तल खोजिरहेँ बेमान त माथि रहेछ, कसले गर्यो विश्वासघात भनेको। यो तेस्रो पङ्क्तिले चाहिँ एउटा कौतूहलता सिर्जना गर्यो अब के हुन्छ भनेर, अर्थात् कसले गरेछ त भन्ने किसिमको। मुरी थन्काए भन्थे पाथी रहेछ, तल खोजिरहेँ बेमान त माथि रहेछ, कसले गर्यो विश्वासघात भनेको, त्यो त आफ्नै खास साथी रहेछ। मुरी थन्का काय भन्थे पातिरहेछ तल खोजिरहे बेमान त मातिरहेछ बुझ्नुभयो तपाईँले पहिलो पङ्क्तिले विषयवस्तुलाई उठान गर्यो दोस्रोले त्यो विषयवस्तुलाई सहयोग गरेर माथि उचाल्ने काम गर्यो तेस्रोले एक किसिमको कौतूहलता सिर्जना गर्यो कसले गर्यो विश्वासघात भनेको भन्ने पङ्क्तिले र चौथोले चाहिँ त्यो कौतूहलता मेटायो त्यो त आफ्नै खास साथी रहेछ भनेर र एउटा चरम आनन्दानुभूति पनि दियो हो यसरी यो त्यो भित्र हुने प्राविधिक कुरो चाहिँ यो हुन् अझ यसलाई सजिलोसँग के पनि भनिन्छ भने मुक्तक चाहिँ सिकारीले बाण हान्ने जस्तो दृष्टान्त बनाएर लेखिनुपर्छ भन्ने पनि गरिन्छ त्यो कसरी भने पहिलो पङ्क्तिले चाहिँ सिकारीले बाण झिकेर धनुषमा चढाउने जस्तो पहिलो पङ्क्ति चाहिँ त्यो बाण झिकेर चढाउने अवस्थाको जस्तो त्यो अनुमान त्योसँग दाँजेर हेर्न सकिन्छ अनि त्यसलाई त्यो बाणलाई चाहिँ खिच्ने काम चाहिँ दोस्रो पङ्क्तिको हो भनिन्छ त्यसलाई खिचेर तानेर राख्ने काम चाहिँ अनि तेस्रो पङ्क्तिको काम चाहिँ पुरै निशाना लगाएर कानमा त्यो बाण अड्याएर धैर्यपूर्वक ध्यान दिएर निशाना ताकेर बस्नुलाई चाहिँ त्यो तेस्रो पङ्क्तिमा त्यस्तो हुनुपर्छ र चौथो पङ्क्तिले चाहिँ बाण छोड्ने त्यसपछि सिकार ढाल्ने डङ्ग्रङ्ग सिकार ढाल्ने काम चाहिँ चौथो पङ्क्तिले गर्छ भनेर यो एउटा दृष्टान्तमा पनि यसरी लिन सकिन्छ यो अलि प्राविधिक कुरो अलि भित्री कुरो भनेको तपाईँलाई अब म केही तपाईँका मुक्तकहरू कति भ्याउँछु है मैले तपाईँलाई कति सिकाउन सकेँ तपाईँले कति सिक्नु भयो कार्यक्रम भोलि हामी फेसबुकमा लिङ्क पनि राख्छौँ तपाईँले फेरि दोहोऱ्याइ 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 तेह्रै पनि सुन्न सक्नुहुन्छ मैले भन्नुपर्ने कुराहरू चाहिँ भने केही मुक्तकहरू म यहाँ अगाडि सार्छु निर्मला थापाको मुक्तक छ यहाँनिर अघि मैले भनेका नियमहरू यहाँनिर याद गर्नुहोस् है अघि अहिले भर्खर मैले भनेको यो धनु बाण तान्न खोजेको जस्तो भन्ने त्यति धेरै प्राविधिक कुराहरू कति आउँछन् आउँदैनन् अनि अघि नै भनेछ त्यो पहिलो पङ्क्तिले विषयवस्तुलाई अगाडि सार्ने भन्ने कुराहरू पनि हुन्छन् तर अनुप्रास मिलेको यो प्राविधिक कुराहरू चाहिँ तपाईँले अब मैले वाचन गर्ने मुक्तकहरूबाट पनि थाहा पाउन सक्नुहुन्छ निर्मला थापाको मुक्तक चाहिँ यहाँनिर सुन्छु अचेल दुई नम्बरी धन्दा धेरै हुन्छ साँच्चै तिम्रो चर्चा मेरो भन्दा धेरै हुन्छ सुन्छु अचेल दुई नम्बरी धन्दा धेरै हुन्छ साँच्चै तिम्रो चर्चा मेरो भन्दा धेरै हुन्छ म जान्छु कमल बोकी तिमी बन्दुक सहित त्यसैले त तिम्रो नाममा चन्दा धेरै हुन्छ सुन्छु अचेल दुई नम्बरी धन्दा धेरै हुन्छ साँच्चै तिम्रो चर्चा मेरो भन्दा धेरै हुन्छ निर्मला थापाको मुक्तक तपाईँले सुन्नुभयो अब म अर्को मुक्तक पनि म अब क्रमेशसँग मुक्तकहरू अगाडि सार्छु चिसापानी छ रामे साहबका मित्र रामशरण श्रेष्ठको मुक्तक छ यतिखेर उसको बिहेको निम्तो आएको छ लाग्छ मर भनी खबर पठाएको छ उसको बिहेको निम्तो आएको छ लाग्छ मर भनी खबर पठाएको छ मुटुभित्र वर्षौँ राखिसकेपछि आज एक्कासी त्यहाँबाट हटाएको छ उसको बिहेको निम्तो आएको छ लाग्छ मर भनी खबर पठाएको छ रामचरण श्रेष्ठ चिसापानी छ राम साहबका मित्रको यो मुक्तक अर्को मुक्तक म यहाँनिर अगाडि सार्छु पिरतीको नाउँको छुट्टै किताब खोज्दैछु पाउने अनि गुमाउनेको हिसाब खोज्दैछु मायामा धोका पाउने म जस्ताको लागि समाजसँग चाँडै नयाँ निसाब खोज्दैछु सुगम पौडेल माडी चितवनबाट उहाँले यो मुक्तक पठाउनु भएको अर्को मुक्तक म अगाडि सार्छु यहाँनिर छ आफ्नो भन्न नि सकिन तिम्रो बन्न नि सकिन आफ्नो भन्न नि सकिन तिम्रो बन्न नि सकिन बाँचे नि मैले तुल्य छु चिहान खन्न नि सकिन आफ्नो भन्न नि सकिन तिम्रो बन्न नि सकिन मोहन बिहानी भक्तिपुर साथ सर्लाहीका मित्रको यो मुक्तक हो यसै गरी म क्रमैसँग मुक्तक अगाडि बढाउँछु तिम्रै मान्छे हुने मन थियो हुन सकिन जुन झैँ टाढा भयो र त छुन सकिन खुसी सबै हरायो हाँसौँ भने पनि रमाउलान् बैरी भनी रुन सकिन तिम्रै मान्छे हुने मन थियो हुन सकिन जुन चाहिँ टाढा भयो र त छुन सकिन प्रेम खनालले अर्घाखाँचीबाट पठाउनु भएको मैले वाचन गरेँ मुक्तकहरू अलि ध्यान दिएर तपाईँले सुन्नुहोला है चार पङ्क्तिहरू त्यहाँनिर मैले राखेको छु चार पङ्क्तिहरूमा मिलेका मुक्तकहरू यहाँनिर लिएको छु म हारे जिन्दगीमा सपना साकार होस् तिम्रो पाइला पाइलामा मूल्यवान पुरस्कार होस् तिम्रो म हारे जिन्दगीमा सपना साकार होस् तिम्रो पाइला पाइलामा मूल्यवान पुरस्कार होस् तिम्रो म तिम्रो नभए नि राम्रो चिताइ राख्छु सधैँ जीवन फलोस् अनि फुलोस् जय जयकार होस् तिम्रो म हारे जिन्दगीमा सपना साकार होस् तिम्रो शरद काफले मिकासा गैँडाकोट दुई नवलप्रासीबाट उहाँले पठाउनु भएको यो यसै गरी म यहाँनिर अर्को पढ्न गइरहेको छु साथी सङ्गीसँग बिताएको दिनलाई सम्झिन्छु, सधैँ खरको छानो अब टिनलाई सम्झिन्छु, जसो तसो आइयो विदेश कमाई त्यस्तै भौ आउँदा लागेको सय कडा तिनलाई सम्झिन्छु, साथी सङ्गीसँग बिताएको दिनलाई सम्झिन्छु। शिवगिरी चितवन वीरेन्द्रनगर नौ अहिले चाहिँ मलेसियामा हुनुहुँदो रहेछ, उहाँको यो मुक्तक पनि मैले अगाडि सारेँ। अघि मैले भनेका नियमहरू तपाईँले यी मुक्तकहरूमा याद गर्नुहोला है। यसो गरी अर्को मुक्तक म अगाडि सार्छु। हामीलाई छुटाउने दुस्साहस हुनेछ, हामीलाई छुटाउने दुस्साहस हुनेछ, उसको घरमा हर्ष उल्लास हुनेछ, जब तिमी अर्कैको डोलीमा हुनेछौ यता मेरो बेसरी रुवावास हुनेछ। हामीलाई छुटाउने दुस्साहस हुनेछ, उसको घरमा हर्ष उल्लास हुनेछ। दीपसागर सन्तले जाजरकोटबाट पठाउनु भएको यो मुक्तक। यसै गरी म अगाडि बढ्दैछु। तिम्रो लागि जुन तारा मागेर आउँला, हामी बिचको तगारो नाघेर आउँला, नातिनु मेरो प्राण ओइलाएर झऱ्यो भने मृत्यु सैयाबाट पनि जागेर आउँला, तिम्रो लागि जुन तारा मागेर आउँला। सुमन भट्टराई सोरुङ छविसे उदयपुरबाट पठाउनु भएको। अर्को छ अन्जन सौगातले बगनहा बर्दियाबाट पठाउनु भएको। छुट्ने बेला अनायासै रुकाएर बोल्यौ, दुखेको मन झन साह्रो दुखाएर बोल्यौ, कति पीर अन्जानमा पर्ला भन्ने नसोचेरै बसाइसर्ने मनको कुरा फुकाएर बोल्यौ, छुट्ने बेला अनायासै रुकाएर बोल्यौ, अन्जन सौगातको यो। अर्को छ अर्जुन विषय पिलाडी तिन जोरी बाँच्दैले खाल वीरेन्द्रनगर 10 सुर्खेतमा हुनुहुँदो रहेछ। म मेरो जिन्दगीको कथा भन्दैछु, कथाभित्र लुकेको व्यथा भन्दैछु, साथ दिन्छु भनी हात समय छाडेपछि मरेतुल्य जीवनको जाय जेथा भन्दैछु। यस्तै अर्को छ गुरुप्रसाद कुमालको, म त तिम्रै हुँ तपसिल नदेखाऊ, पिए हुन्छ प्याला बिल नदेखाऊ, बढ्दै गइरहेछ मायाको पिलो निस्किसक्यो कसर खेल नदेखाऊ, गुरुप्रसाद कुमालको यो मुक्तक। यस्तै अर्को, बेहोसीमै थिएँ म बिहान भएछ, बिहानै उठेर फेरि सुरपान भएछ, रमेश अनुरागको हो यो। बेहोसीमै थिएँ म बिहान भएछ, बिहानै उठेर फेरि सुरपान भएछ, यो कस्तो समय परिवेश अनि जिन्दगी बर्बादीको सुरुवात जान जान भएछ, बेहोसीमै थिएँ म बिहान भएछ, बिहानै उठेर फेरि सुरपान भएछ, रामभट आठ गणेशपुर सुर्खेतका हुनुहुन्थ्यो। यसै गरी अर्को म यहाँनिर अगाडि सर्छु। प्रवीण साहित्यिक रुकुमका हुनुहुन्छ उहाँ। बिछोडको पीडा मिलन हुनेको राम छ, यता एक्ला एक्लै उता बिहेको धुमधाम छ, नपाएँ न त बिर्सनै सकेँ उसलाई, व्यर्थ आज मुटुमा बिछोडको डाम छ, बिछोडको पीडा मिलन हुनेको राम छ, प्रवीण साहित्यिकको रुकुमका हुनुहुन्छ यो मुक्त पनि मैले अगाडि सारेँ। अनि यहाँ अर्को छ मुक्त सिरु सिलवालको, मान्छे सबै एकै हो भेदभाव किन हुन्छ, धनी गरिब सानो ठुलो जातभात किन हुन्छ, मान्छे सबै एकै हो भेदभाव किन हुन्छ, धनी गरिब सानो ठुलो जातभात किन हुन्छ, पुर्खा हाम्रो एउटै हुन् एकै सन्तान हामी, जान्दा जान्दै हाम्रो समाज लाचार किन हुन्छ, मान्छे सबै एकै हो भेदभाव किन हुन्छ, धनी गरिब सानो ठुलो जातभात किन हुन्छ, श्री सिलवालको यो मुक्त। यसो गरी अर्को मुक्त म लगातार अगाडि सार्छु। आँखा बन्द गरी छेक्न नसकिने, मुटुभित्र बसेनी लेख्न नसकिने, यादहरू अलि बेमान हुँदा रहेछन् सधैँभरि आइरहने तर देख्न नसकिने, आँखा बन्द गरी छेक्न नसकिने, मुटुभित्र बसेनी लेख्न नसकिने, छवि प्रकाश प्रिया केसी सिनबाङ आठ खसगुर सल्यानका मित्र हुनुहुन्छ, उहाँको पनि मैले यहाँ पढेँ। सरस्वती मैले झट्ट हेर्दा देखेको मात्र पढेको, त्यसरी पनि नरिसाउनु होला है, धेरैको छुटेको छ यहाँ। मिलन भण्डारीको यो मुक्तक, जिन्दगीको एउटा पाटा लुके पनि के भयो र, तिमीसँगै हिँड्ने बाटा छुटे पनि के भयो र, विश्वास गरी जीवन सुम्पे बाटो बिचमै छाड्छौ भने बदनाम गर्ने झुटो नाता टुटे पनि के भयो र, जिन्दगीको एउटा पाटा लुटे पनि के भयो र, मिलन भण्डारीको यो मुक्तक। झापा हाल मलेसियामा हुँदो रहेछ। यसो गरी अर्को मुक्तक छ कल्पना तामाङको, कल्पना प्रकृति लेख्नु भएको छ रामेछापबाट। यो दिलबाट तिम्रो याद हटाउन नि सक्दिनँ म, आफैलाई परमधाम पठाउन नि सक्दिनँ म, दुःख लाग्छ मन रुन्छ सम्झी आफै अभागीलाई, तिम्रो साथ यो जीवनमा अटाउन नि सक्दिनँ म, यो दिलबाट तिम्रो याद हटाउन नि सक्दिनँ म, कल्पना प्रकृति रामेछापबाट उहाँले यो पठाउनु भएको। भीम निश्चल जिएम जाजरकोटका हुनुहुन्छ। अझै दुई तिनवटा पढ्न भ्याउँछु कि भनेर अहिले हतार हतार पढिरहेको छु। बिहान बेलुका मन्दिरमा रोइरहेको हुन्छ, जीवन देऊ भन्दै ढुङ्गा छोइरहेको हुन्छ, व्रत विधि पुऱ्याएर बार बार उसले मनभित्रका पापहरू धोइरहेको हुन्छ, बिहान बेलुका मन्दिरमा रोइरहेको हुन्छ, जीवन देऊ भन्दै ढुङ्गा धोइरहेको हुन्छ, भीम निश्चल जिएम जाजरकोटबाट। कोलाहलको बीचमा पनि हराउँदो रहेछ मान्छे, आफ्नै मनसँग पनि डराउँदो रहेछ मान्छे, चोखो माया पनि आजकल पैसामै बिक्दो रहेछ, एउटालाई छोडी अर्कैलाई मन पराउँदो रहेछ मान्छे। हार्दिक सापकोटाले पठाउनु भएको यो मुक्तक पनि मैले यहाँनिर अगाडि सारेँ। अर्को एउटा पनि पढ्छु, अलि हतार हतार। विमल पहराई हाड हाडे पाँच गुल्मी अहिले चाहिँ दुहा कतारमा हुनुहुँदो रहेछ। इन्सान भई बाँच्न सिक, उनको कुरा गर्छौ किन, तैँले छोको भान्सा जुठो, नुनको कुरा गर्छौ किन, एउटै छ जात यहाँ काटे रगत, रातै सबको मान्छे मान्छे एकै न हो, खुनको कुरा गर्छौ किन, इन्सान भई बाँच्न सिक, उनको कुरा गर्छौ किन, तैँले छोएको भान्सा जुठो, नुनको कुरा गर्छौ किन। अरू पढ्न भ्याउँदिनँ मैले, त्यसैले पनि एउटा चाहिँ पढ्नै पर्न मन लाग्यो। फेरि अनुराग शेखर बर्दियाका हुनुहुन्छ। म गीता र पुराणलाई सोध्छु भन्छन् भने बाइबल र कुरानलाई सोध्छु, म गीता र पुराणलाई सोध्छु भन्छौ भने बाइबल र कुरानलाई सोध्छु, किन दुनियाँ यसरी स्वार्थी हुँदैछ भने मन्दिरमा गएर भगवान्लाई सोध्छु, म गीता र पुराणलाई सोध्छु भन्छौ भने बाइबल र कुरानलाई सोध्छु। सबै सबै साथीहरूलाई धन्यवाद। 124 जनाले सहभागिता जनाउनु भएको थियो, मैले एकदमै कम साथीहरूको मात्र पढ्न भ्याएँ, तपाईँहरूले मलाई माफ दिनुहुनेछ मैले त्यो आशा राखेको छु। र आज मैले तपाईँलाई विशेष गरी चाहिँ मुक्त कसरी लेख्ने भनेर सिकाएँ, कतिसम्म सिकाउन सकेको नि त्यो तपाईँले नै मूल्याङ्कन गरिदिनु होला। आगामी दिनहरूमा तपाईँले मुक्तक लेख्न थाल्नुभयो भने र त्यसको श्रेय पाउने मध्येको एक चाहिँ कार्यक्रम बहकिने मन भइदियो भने निकै खुसी लाग्नेछ मलाई। कार्यक्रमबाट छुट्टिनुपर्ने हुन्छ, यदि जर कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धन्यवाद। जसले कार्यक्रम सँगसँगै अब म मुक्तक लेख्न थाल्छु भनेर अठोट गर्नुभयो नि तपाईँलाई विशेष धन्यवाद। तपाईँ चाहिँ बहकिने मनको उत्पादन हुने परिणाम हो, उत्पादक हो तपाईँ। त्यसैले पनि आगामी दिनहरूमा यो खुसी चाहिँ विनिमय गर्न पाउँला हामी भन्ने आभार प्रकट गर्नुमा त्यो किसिमको विश्वास लिएको छु। स्वदेशमा या विदेशमा जहाँ रहेर पनि हामीलाई सुनिदिने तपाईँलाई धन्यवाद। र विशेष धन्यवाद सबै रेडियोमा बसिरहनुहुने प्राविधिकहरूलाई। मलाई धेरै जानकारीहरू आउँछ कि कार्यक्रम चलिरहँदाखेरि बढी फोन चाहिँ रेडियोहरूमा आउँछन् दाइ भनेर, र प्राविधिक साथीहरूलाई धन्यवाद। अनि यहाँ केन्द्रमा बस्नुहुने उषा केसीजीलाई विशेष आभार। आज धेरै दिनपछि उषाजी अगाडि रहनुभयो, अनि अलि पछाडि रहनुहुने ईश्वर भट्टजीप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रम बहकिने मनको आजको श्रृङ्खलाबाट महावीर विश्वकर्मा पनि छुट्टिन्छु। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार।
मेरो देश डुब्ने लाग्यो, किनार लगाइदो, सपुत छौ कि कोही माझी बचाइदो। मेरो देश डुब्ने लाग्यो, किनार लगाइदो, सपुत छौ कि कोही माझी बचाइदो।
केही ढुकढुकी छ